جو گفتگو تھی ہماری وہ یہاں تک پہنچی تھی کہ سورہ قاف کے ابتدا میں کہ یعنی جب خدا نے اپنی نشانیوں کو پیش کیا، قرآن کی قسم کھائی، اور اس کے بعد دلیل کے طور پر، حق کی دلیل کے طور پر، توحید کی دلیل کے طور پر کائنات کو پیش کیا. افلم ينظروا الى السماء فوقهم كيف بنيناها وزيناها. اور اس میں میرا خیال ہے کہ جو موسٹ امپورٹنٹ پوائنٹ ہم نے ڈسکس کیا تھا لاسٹ ٹائم، وہ یہ تھا کہ اگر ہم خدا کی آیتوں کو سمجھنا چاہتے ہیں، خدا کی نشانیوں کو سمجھنا چاہتے ہیں، تو اس کے لیے بہترین سبجیکٹ خود لائف ہے. ٹھیک ہے، ہمیں جو ایک بہت بڑی غلط فہمی ہے ہمارے پاس، وہ یہ ہے کہ زندگی کے معاملات ہم چلاتے ہیں، یہ زندگی جو ہے کہ جس میں ہم تصرف کر سکتے ہیں وہ میری ہے، اور جہاں جہاں پر میری اتھارٹی نہیں چلتی وہاں وہاں پہ خدا کے کام ہے. یعنی ہم سے ہی پوچھا جائے کہ یہ زمین، یہ زندگی، اس کا نظام کون چلا رہا ہے؟ جی یہ فلاں مملکت چلا رہی ہے، فلاں گورنمنٹ چلا رہی ہے، فلاں کے تحت ہے، فلاں کے تحت ہے. اور جہاں جہاں پر اور آسماں اور چاند کو اور سورج کو کون گھما رہا ہے اپنے مدار میں؟ وہ خدا گھما رہا ہے. اور کسی دن، اور جیسے کہ مثال کے طور پر ان کو، یعنی سائنٹسٹ وغیرہ کو، اگر فار ایگزامپل لا آف گریویٹیشن یا وہ سمجھ میں آ گئے، تو وہ کیا کہیں گے؟ لا آف گریویٹیشن گھما رہی ہے. حالانکہ لا آف گریویٹیشن کسی چیز کو نہیں گھما سکتا، لا کیا کیا چیز ہے جو گھمائے گا کسی کو؟ تو یہ تمام کے تمام امور مشرکانہ ہیں یا ملحدانہ ہیں جس میں سب مبتلا ہیں اکراس دا بورڈ، مسلمان ہوں یا غیر مسلمان ہوں. اور سب کے ساتھ بنیادی طور پر جو مسئلہ ہے وہ توحید ربوبی کا مسئلہ ہے. توحید ربوبی یعنی زندگیوں میں زندگیوں کو رن کرنے والی حقیقت کیا ہے اور کون سی ہے؟ اپنی زندگی میں رن کر رہا ہوں، میں ڈرائیو کر رہا ہوں، یا کوئی اور حقیقت ہے جو اس کے اوپر اوور رول کرتی ہے یا جو مدبر امور ہے؟ ٹھیک ہے، یہاں پر لوگوں کے سامنے مسئلہ ہے. تو اس کے حوالے سے یعنی کہ جب بھی قرآن کریم میں خدا کی طرف متوجہ کرایا گیا ہے تو وہاں پر جس ٹاپک کو، جس مضمون کو بار بار سامنے لایا گیا ہے، وہ مضمون ہے کتاب زندگی میں غور و فکر، کتاب حیات میں غور و فکر. کہ یہ جتنی بھی زندگی بنائی ہے، چاہے وہ زندگی تمہاری اپنی جان میں پائی جاتی ہو یا آسمانوں اور زمین میں پائی جاتی ہو، ان تمام زندگی کا، اس کا آتھر کون ہے، اس کا نیریٹر کون ہے، اس کو آرگنائزر کون ہے؟ اللہ ہے. تو اس میں جتنا زیادہ تم غور کرتے رہو گے، تفکر کرو گے، اس کی گہرائی میں جاؤ گے، تمہیں زیادہ سے زیادہ آیات الہیہ تم پر روشن ہوتی جائیں گی، جو تمہارے لیے زندگی کے نظام کو بھی اوپن اپ کر دیں گی اور تمہیں خدا سے قربت اور اپنے جو مقصد حیات ہے اس تک پہنچنے پہ بھی مدد دیں گی. ٹھیک ہے، کہ ہمیں خدا کی آیتوں کو سمجھنے کے لیے کتابیں پڑھنا واجب نہیں ہے، بلکہ کتاب زندگی کو صحیح سمجھنا ضروری ہے. ٹھیک ہے، یہ ہمارا مین جو پوائنٹ تھا پچھلے اس کے. اور اسی چیز کو آیت نمبر 8 میں بیان بھی کیا گیا ہے، تبصرتاً، جب خدا نے ان تمام چیزوں کو بیان کیا، آسمان زمین کا نظام، اگنا، یہ سب، تبصرتاً وذکرا لکل عبد منیب. یہ تمام کی تمام چیزیں کیا ہیں؟ یہ بصیرت انگیز ہیں اور ذکر ہیں، یاد ہیں. کس کے لیے؟ ہر وہ عبد جو خدا کی طرف رجوع کرنے والا ہے. یعنی وہ بصیرت کہاں سے حاصل کرتا ہے، تذکر کہاں سے حاصل کرتا ہے؟ کتاب حیات سے. یعنی جہاں پر خدا نے اپنی نشانیوں کو اور عبرتوں کو پھیلایا ہوا ہے، عبرتوں کو رکھا ہوا ہے. یعنی ہمیں اپنی زندگی میں کتنی عبرتیں ہیں جن کو ہم دیکھتے ہیں اور سمجھتے ہیں خود اپنی زندگی اور اپنی لائف میں. تو تبصرتاً وذکرا لکل عبد منیب. اس کے بعد جب بات شروع ہو رہی ہے، یعنی یہاں سے ٹاپک، اس سے پہلے آپ سمجھ لیجیے توحید کے حوالے سے بات ہو رہی تھی، آیات الہیہ اور آیات خداوندی کے حوالے سے بات ہو رہی تھی. इसके बाद नेक्स्ट जो टॉपिक शुरू होता है वो आखिरत और क़यामत का है, लेकिन इस सूरत में आखिरत और क़यामत के हवाले से बात बहुत ही यूनिक वे में की गई है, इसीलिए मैं चाह रहा था कि थोड़ा सा हम इस सूरे पर एक नज़र डालें। बात शुरू कहाँ से की गई? क़यामत के हवाले से। وَنَزَّلْنَا مِنَ السَّمَاءِ مَاءً مُبَارَكًا فَأَنبَتْنَا بِهِ جَنَّاتٍ وَحَبَّ الْحَصِيدِ وَالنَّخْلَ بَاسِقَاتٍ لَهَا طَلْعٌ نَضِيدٌ کہ ہم نے آسمان سے مبارک پانی کو نازل کیا، اس کے ذریعے سے ہم نے باغات اگائے، اس میں بیج ہیں، غلاف والے بیج ہیں، کھجور ہیں، کھجور کے درخت، وہ سب چیزیں، رزقاً للعباد، بندوں کے لیے رزق ہے، وَأَحْيَيْنَا بِهِ بَلْدَةً مَيْتًا، اور اس پانی کے ذریعے سے ہم مردہ ہوئی زمین کو زندہ کرتے ہیں، وَكَذَلِكَ الْخُرُوجِ، یعنی ہم یہاں پہ سمجھیں کہ یہ بات ہو رہی ہے نیچرل سسٹمز کی، نیچرل سسٹم کی بات نہیں ہو رہی ہے، بلکہ نیچرل سسٹم میں موجود ایک آیت کے ذریعے سے خدا کیا سمجھا رہا ہے؟ آخرت کا اٹھنا، آخرت کا اٹھنا، کہ ہم نے آسمان سے پانی نازل کیا، اس پانی کا کیا کام ہے؟ ایک تو یہ کہ اس کے ذریعے سے سبزہ اگتا ہے، غلہ، اناج، یہ سب زمین سے برآمد ہوتا ہے، لوگوں کے لیے رزق ہے، اس کے ذریعے سے فراہم ہوتا ہے، لیکن احیینا بہی بلدتم میتا، اس کے ذریعے سے ہم نے اس شہر کو، اس جگہ کو، اس بلد کو زندہ کر دیا جو مردہ تھی، وَكَذَلِكَ الْخُرُوجِ، اور اسی طریقے سے نکلنا ہے، کہاں نکلنا ہے؟ یوم قیامت میں، اپنی قبروں سے۔ اچھا، اس میں آپ ایک بات تھوڑا سا یہ شیئر کر سکتے ہیں کہ قرآن کریم نے یہ مثال بہت جگہ دی ہے، آسمان سے پانی نازل کیا اور اس کے ذریعے سے مردہ زمین کو زندہ کر دیا، اور اسی طریقے سے نکلنا ہے، اس مثال سے بات کیا سمجھائی جا رہی ہے؟ اس سے آخرت کیسے سمجھ میں آ رہی ہے؟ یا اس سے کیا آخرت سمجھ میں آ رہی ہے؟ یعنی اگر جیسے ہمارے بہت سارے دیگر برادران جو ظاہری اس پہ زیادہ جاتے ہیں، وہ کہتے ہیں کہ ہاں ایسے ہی کچھ ہوگا کہ جس کے ذریعے سے تمام کیا ہوں گے، قبروں سے مردے نکل کے کھڑے ہو جائیں گے قیامت کے دن۔ کہاں کھڑے ہو جائیں گے؟ اسی زمین پر، ایک ایک قبر سے 70-70 مردے اٹھائیں گے، نکل آئیں گے، اور اس میں پھر ایک اور بھی پرابلم سامنے آ جاتی ہے، یعنی اس کا مطلب یہ ہے کہ ابھی ہم نے انتقال کیا تو ہم گویا کہ ختم ہو گئے، پردہ عدم میں چلے گئے، نتھنگنس میں چلے گئے، اور جب قیامت کے دن کوئی سور پھونکا جائے گا یا کوئی آسمان سے کچھ نازل ہوگا خدا کی طرف، تو پھر دوبارہ سے زندہ ہو جائیں گے، کھڑے ہو جائیں گے اسی زمین میں، اسی زندگی میں دوبارہ۔ کیا یہ کوئی تصور ہے؟ کیا ہے خدا یہ بار بار جو مردہ زمین کو زندہ کرنا، آسمان سے پانی، ایسے ہی نکلنا، واٹ ڈز اٹ مین؟ اس سے آخرت کیا سمجھ میں آتی ہے؟
سوال پروسیس سے جڑا ہوا وہ یہ کہ پورے پروسیس میں نفس کے انتقال کا ذکر تو نہیں، نفس کے انتقال کا تو ذکر نہیں کہ وہ نفس جو کہ روح کے فارمیشن سے ہوتے ہوئے انسان کی زندگی میں آیا، اس سے وہاں سے وہ اس کا سلسلہ شروع ہوا، پیدائش سے موت تک، لیکن پورے میں نفس انتقال نہیں ہوتی۔ تو اسی لیے وہ سوال جو آپ پوچھنا چاہ رہے ہیں میں اس کو
کمپریہنڈ نہیں کر پا رہا۔ دیکھیں، یہاں پر جو بات ہو رہی ہے نا، وہ ڈائریکٹ اب قیامت کے وقوع پذیر ہونے سے بات ہو رہی ہے، موت اور انتقال کی بات نہیں ہے، موت اور انتقال کی بات نہیں ہے، بلکہ قیامت کا واقع ہونا۔ کذالک الخروج، یعنی اسی طریقے سے نکلنا ہے، اور خدا اس کی مثال یہ دے رہا ہے کہ جیسے ہم نے مردہ زمین کو زندہ کر دیا آسمان سے برسنے والے پانی کے ذریعے سے، اور ایسے ہی نکلنا ہے قیامت میں۔ تو اس کی میں نے ایک توجیہ بیان کی کہ بہت سارے جیسے ہمارے برادران اہل سنت ہیں، تقریباً وہ اسی نظریے کے قائل ہیں، آپ पूछ के भी देखिएगा कि हम जब मर जाते हैं तो इनफैक्ट गए, इसीलिए इस आले सवाब इस उसका कोई फायदा नहीं है, खत्म हो गए। और कयामत में दोबारा से जिंदा किए जाएंगे कयामत के दिन। तो यानी बीच का जो अरसा गुजरा अभी हमारे इंतकाल से लेकर कयामत तक, गोया कि ये अदम में गुजरा, वी वेयर नथिंग इन बिटवीन। क्या इस किस्म के किसी चीज का नाम कयामत है या क्या है ये निकलना, क्या मतलब हुआ? और आसमान से पानी का नाजिल होना और फिर उससे मुर्दा जमीन का जिंदा होना, जी कोई राय दे सकते हैं इस पे?
एक निशानी दिखा रहे हैं कि अगर ये हो सकता है तो वो भी हो सकता है। अल्लाह ताला आपको रिफ्रेशर कोर्स करा रहे हैं आपको याद के लिए।
जी सोचें थोड़ा। देखें खुदा किस जमीन को मैयत कह रहा है, किस जमीन को खुदा मैयत कह रहा है? बलदतम मैता कौन सी जमीन है जो अपने पोटेंशियल को एग्जिबिट करने के काबिल नहीं है? सही है बात? यानी वो जमीन जो गल्ला और फसल और फल और फूल उगाने की सलाहियत रखती है, वो जमीन अगर ये काम न कर सके तो क्या है? हमारी जबान में बंजर है, अल्लाह की जबान में मैयत है, मुर्दा है। और इसी तरीके से वो इंसान जो काफिर और मुशरिक है और ईमान से दूर है, वो खुदा की नजर में कौन है? मैयत है। क्योंकि जो काफिर और मुशरिक और मुनाफिक है वो अपने इंसानी पोटेंशियल को एग्जिबिट और एक्चुएट करने के काबिल नहीं है। तो खुदा की नजर में मैयत की तारीफ क्या है? मैयत की तारीफ गुम हो जाना नहीं है,
पोटेंशियल एक्चुअल में कन्वर्ट ना कर।
मैयत की तारीफ यह है कि जो अपनी सलाहियतों को फ़िलियत और फ़ालियत में कन्वर्ट ना कर सके वो मुर्दा है। तो ये चलते फिरते सारे इंसान ये दीन की लुगत में, दीन की नजर में, यानी हकीकी नजर में मैयत हैं, सारे मुर्दा हैं। और इसी चीज को खुदा ने फरमाया सूरह अनआम की आयत है, अवमन काना मैतन फअहयाइनाहु वजअलना लहू नूरन यमशी बिही फिन्नास, कि क्या वो इंसान जो मुर्दा था और फिर हमने उसको जिंदा किया नूर ईमान से और उसके लिए करार दिया नूर जिसको लेके वो इंसानों में चलता फिरता है। तो जिंदा जमीन कौन सी है? जिंदा जमीन कौन सी है जो अपनी सलाहियतों को बरूए कार ला सके? तो कयामत में निकलने का क्या मतलब हुआ कि वो इंसान उसका जो पोटेंशियल है, एक्चुअल पोटेंशियल, वो किस वक्त बरामद होगा सही मानों में? उसके नफ्स की हकीकत कहां खुल के सामने आ जाएगी? रोजे कयामत में। अभी आपके नफ्स की हकीकत खुल के सामने नहीं है, किसी के भी नहीं है, ठीक है? अभी हम सब दार इम्तिहान में, अभी हम एक्चुअली क्या हैं, मेरे नफ्स की असल क्या है, किसी को नहीं पता। ये वाली चीज के जब वो पोटेंशियल हकीकी मानों में एक्चुअल होकर सामने आएगा, वो दिन कौन सा है? यौम तुबलस सराइर, हकायक के रोशन होने का दिन, हकायक के वाजे होने का दिन, वो यौम कयामत है, ठीक है? तो और इस पूरे अरसे में जमीन कहीं गुम हो गई थी, यानी जब खुदा जमीन को मुर्दा कह रहा था और जब खुदा ने जमीन को जिंदा कहा तो इस बीच में जमीन कहीं गायब हो गई थी, पर्दा आदम में चली गई थी, नहीं ना? जमीन वही अपनी जगह मौजूद थी, वही जमीन है जो अभी कुछ नहीं उगा पा रही थी और आसमान से पानी नाजिल होने के बाद जरखेज हो रही है, लहलहा रही है, इसमें आप बीज बो रहे हैं तो उसको उगा रही है, जमीन तो कहीं नहीं गई ना। तो इसका मतलब ये नहीं है कि इंसान खत्म हो जाएगा या पर्दा आदम में चला जाएगा, बल्कि रोज कयामत जब वो बारिश होगी उगाने वाली उठाने वाली, तो उस दिन हर इंसान किस तरीके से बाहर आएगा? کہ جو اس کے اندر اس کی حقیقت ہے، جو اس کا پوٹینشیل تھا، وہ بالکل ایکچوئل ہو کے پھلدار ہے تو پھلدار ہے، خوشبو والا ہے تو خوشبو والا ہے، کانٹے والا ہے تو کانٹے والا ہے۔
مطلب یہ کس کس کے سامنے آئے گا؟ مطلب ایک دوسرے کے سامنے آئے گا،
وہ بھی ہو سکتا ہے، وہ بھی ہو سکتا ہے، لیکن کم از کم انسان کے اپنے اوپر، اپنے سامنے تو آئے گا ہی آئے گا، اور خدا کے مقابلے میں سامنے آئے گا۔ یعنی خدا کے سامنے جب ہم آئیں گے تو خدا کے سامنے ہماری حقیقت روشن ہوگی، اور دوسرے انسان بھی ہمیں دیکھ رہے ہوں گے، جس سے بہت زیادہ دعاؤں میں پناہ مانگی گئی ہے کہ اے خدا اس دن مجھے خلقت کے سامنے رسوا نہیں کرنا، کیونکہ اصول تو یہی ہے کہ جو نفس ہے وہی نکل جائے گا سامنے، وہی پوٹینشیل ایکچوئل ہو جائے گا، اسی کی حقیقت کھل جائے گی اگر مغفرت الہی انسان کو ڈھانپ لے، اس کو اپنے دامن میں لے لے۔ ٹھیک ہے، تو کذالک الخروج، کس طریقے سے خروج ہے؟ اس طریقے سے خروج ہے کہ جیسے مردہ زمین زندہ ہو جاتی ہے آسمان سے برسنے والے پانی کی بنا پر۔ بات واضح بھی؟ تو یعنی کہ یہ خدا نے جب آخرت کی بات کی ہے، قیامت کی بات کی ہے، تو یہاں اس طریقے سے بات کو سمجھایا ہے، ایسے نکلنا ہے۔ اچھا، جب یہ بات سمجھائی جاتی ہے لوگوں کو، اقوام کو، تو پرابلم سب سے بڑی یہ ہے کہ لوگ اس بات کو سمجھ لیتے ہیں، سمجھ لیتے ہیں ان باتوں کو۔ خدا نے بڑی بہترین دلیل دے دی ہے، بڑے اچھے طریقے سے مثال سے بات سمجھا دی ہے، بالکل صحیح۔ تو اب اگلا جملہ کیا ہے؟ کذبت قبلہم قوم نوح و اصحاب الرس و ثمود۔ یعنی کذبت قبلہم میں خود بخود ایک میسج پوشیدہ ہے کہ تمہاری قوم نے تو جھٹلایا اس بات کو، لیکن اے پیغمبر تم رنجیدہ نہ ہو، پریشان نہ ہو، تم سے پہلے بھی سب یہی کام کرتے رہے، تم سے پہلے بھی سب کی یہی سنت رہی ہے۔ کذبت قبلہم، ان سے پہلے قوم نوح اور اصحاب رس اور ثمود اور عاد اور فرعون اور اخوان لوط، اصحاب الایکہ و قوم تبع، یہ سب قرآن نے نام گنائے کہ اے پیغمبر تم سے قبل یہ سب وہ لوگ ہیں کہ جب اس پیغام کو جھٹلاتے رہے، اس بات کو تکذیب کرتے رہے۔ کل کذب الرسل فحق وعید، یہ سب کے سب جھٹلاتے رہے رسولوں کو، اور پھر ان پر وعید حق ثابت ہو گئی۔ وعید کا کیا مطلب ہوتا ہے؟ ایک ہے وعدہ، ایک ہے وعید۔ وعید از اے پرومس ود اے تھریٹ، تھریٹننگ، یعنی کہ جب خدا نے ایک وعدہ کیا ہے جنت کا اور وعید دی ہے جہنم کی۔ ٹھیک ہے، جہنم کی وعید ہے۔ وعید کا مطلب یعنی کہ وہ وعدہ ہے کہ جس میں پھر ایک خطرناک پہلو بھی ہے، یعنی خدا کہہ رہا ہے کہ لازماً میں کروں گا، بٹ اس میں انہیرنٹ یہ بھی ہے کہ اگر تم میری نافرمانی میں گئے تو دس ول ہیپن ٹو یو۔ یہ نہیں کہہ رہا کہ واقعاً میں یہ کر دوں گا، لیکن یہ تھریٹ اس میں موجود ہے۔ تو وعید کا لفظ قرآن کریم میں کہاں استعمال ہوا ہے؟ جہاں پہ جو خوف اور ڈرانا اور تھریٹ والی جو باتیں ہیں، جو وہ بھی وعدہ ہی ہے، ایک پرومس ہی ہے، جہنم بھی جنت کی طرح سے، لیکن ود اے تھریٹ ہے، وہ بشارت نہیں ہے، خوشخبری نہیں ہے۔ تو سب کے سب پر کیا ہوا؟ ان پر وعید حق ثابت ہو گئی، یعنی کہ جس بات سے ڈرایا گیا تھا اس سے دوچار ہو گئے، اس جگہ سے جا کے مل گئے، اس وعدے سے۔ افعینا بالخلق الاول بل ہم فی لبس من خلق جدید۔ اب یہ بہت سخت جملہ ہے، اس کی ابھی میں تشریح نہیں کر پاؤں گا۔ افعینا بالخلق الاول، یعنی یہ تمام کے تمام لوگ، اس کے انشاءاللہ ہم تھوڑی سی تشریح کر کے ایک اصولی قواعد آپ کے سامنے رکھ دیتے ہیں۔
تاکہ
سورہ قاف میں یہ ابھی 12, 13, 14, 15۔ افعینا بالخلق الاول، کیا ہم پہلی دفعہ خلق کر کے تھک گئے؟ بل ہم فی لبس من خلق جدید، کہ یہ خلق جدید کے بارے میں شک میں پڑے ہوئے ہیں. اب یہ بہت، یہ خلق جدید کا جو فریز ہے نا، یہ بہت ٹپیکل ہے، یہ بہت پھر دقت مانگتا ہے چیز کو سمجھنے میں. یعنی اس کا کیا مطلب ہے کہ قیامت میں خلق جدید ہے، خلق جدید ہے، نیو کریشن نہیں ہے. مطلب کریشن کا ایک نیا پہلو ہے، ایک نئی ڈائمنشن ہے. ٹھیک ہے، یہ خلق جدید، یعنی اس کا مطلب اگر کوئی یہ لے، دیکھیں اس کا مطلب اگر کوئی یہ لے کہ بیچ میں گیپ ہے تو یہ مطلب نہیں ہے. ہاں، یہ کہ ایسا نہیں ہے کہ یہاں پر ختم ہو گئی اور اس کے بعد نئے سرے سے. خلق جدید کا مطلب نئے سرے سے خلقت نہیں ہے، بلکہ خلق جدید کا مطلب ہے کہ ایک نئی حالت میں، ایک نئی کنڈیشن میں، ایک نئی ایکچوئلٹی میں، ایک نئے عالم میں خلقت ہے. یعنی اس کا مطلب کیا ہے کہ جیسے وہ جسم جو آخرت میں نصیب ہوگا، اس جسم کا اس جسم کے ساتھ کوئی کمپیریزن نہیں ہے، کیونکہ وہ جسم بے انتہا آگ کی اذیت اٹھانے کے بھی قابل ہوگا اور بے انتہا لذتوں کو قبول کرنے کے بھی قابل ہوگا، جو دنیا کے جسم میں یہ صلاحیت نہیں ہے. آپ اس کو مزیدار سے مزیدار کھانا کھلائیں، 15 منٹ بھی نہیں کھا سکے گا مسلسل. اور اگر کسی اذیت اور تکلیف میں ڈالیں، آگ میں ڈال دیں، تو 5 منٹ بھی نہیں برداشت کر سکے گا. لیکن آخرت میں صدیاں بیت جائیں گی لیکن وہ جسم ختم نہیں ہوگا. تو یہ خلق جدید ہے، یعنی کہ جو خلقت کا ایک نیا پہلو، ایک نیا ڈائمنشن، ایک نئی حیثیت حاصل ہوگی قیامت کے دن انسان کو. اور وہ خلقت جو ہے، یعنی کہ اس میں انسان کے جو نفس کی کیفیت ہے وہ بہت بالا تر ہوگی، یعنی اس کا جو معرفت ہے، اس کا لیول، اس کی آگہی، اس کا شعور، اس کی خدا کے بارے میں روشن بینی، بصیرت، وہ اس کا جو لیول ہے. لیکن یہ سب کیسے ہوگا کہ یہ انسان جب اس ڈومین میں جائے گا تو اسے پتہ چلے گا ایک جدید. یہاں ایسا نہیں ہے کہ یہاں پر ہم کہیں کہ یہ ہم یہاں بیٹھے ہیں اور ہمیں یہ بات ایسے ایسے اس طریقے سے سمجھ میں آ جائے گی، وہ نہیں پاسبل ہے. تو ایک خلقت جدید ہے، یہ اس کے بارے میں شک میں پڑے ہوئے ہیں اور یہ اس بات کے قائل ہیں کہ پہلی خلقت کے بعد سب مر جائیں گے اور ختم ہو جائے گا سارا نظام اور اس کے بعد کچھ نہیں ہے. تو ہم کوئی تھک نہیں گئے ہیں، بلکہ ہم ان کو کیا کریں گے، ایک خلقت جدید عطا کریں گے. جی
جی،
وہ تو ہے ہی، دیکھیں اس میں دنیا میں ہمیں یہ لفظ اس لیے استعمال کرنے کی ضرورت پڑتی ہے کہ حقیقت روشن نہیں ہے. آخرت میں کسی لفظ کے استعمال کرنے کی ضرورت نہیں ہے. آخرت میں نہ کسی پر مومن کا ٹیگ لگانے کی ضرورت ہے، نہ کسی پر کافر کا، نہ کسی پر منافق کا، نہ مشرک کا. جو نفس کی حقیقت ہے، انسان کا پورا وجود اس حقیقت کے مطابق بن چکا ہوگا. الیک المصیر، قرآن کریم نے ایک عجیب لفظ استعمال کیا، مصیر، مصیر فواد سے. اس کا مطلب ہے کہ وی آر موونگ ٹورڈز یو ان ٹرانسفارمیشن. ہم جب خدا کی طرف سفر کر رہے ہیں تو ہم ایک پوائنٹ سے دوسرے پوائنٹ تک حرکت نہیں کر رہے ہیں ایک ہی حالت میں، بلکہ ہم خدا کی طرف اس طریقے سے سفر کر رہے ہیں کہ جو میری حقیقت ہے میں اس میں ٹرانسفارم ہوتا چلا جا رہا ہوں. اور جب وہ دن اور وہ وقت سامنے آئے گا کہ جو ہر شے کی حقیقت کو اجاگر کر دے گا، تو جو میری حقیقت ہے وہی میرا وجود ہوگا. یعنی ابھی جو یہ جسم ہے، یہ جسم میں نہیں ہوں، یہ ہم پہلے بات کر چکے ہیں نا، یہ جسم عارض ہے، یہ جسم لباس ہے جو میں نے پہنا ہوا ہے، یہ جسم میں نہیں ہوں. मैं मेरी जो हकीकत है यानी मेरा नफ्स, वो अभी वाज़े और रोशन नहीं है, लेकिन वो नफ्स ट्रांसफॉर्म हो रहा है मुसलसल मेरे ईमान और इल्म और अमल की बुनियाद पे। तो क़यामत में जब ये नफ्स उठेगा तो वो जिस्म आपका अपना होगा, ना कि आरिज होगा। समझ सकते हैं इस बात को? क़यामत का जिस्म इंसान का अपना होगा, ना कि आरिज शुदा जिस्म होगा।
नफ्स पोशीदा नहीं,
जिस्म अकॉर्डिंग टू नफ्स, यानी ये जिस्म आरिज है, यानी एक लिबास है जिसे हर नफ्स के ऊपर उड़ा दिया गया है। अब वो नफ्स खबीस है, पलीद है, पाक है, ताहिर है, सब ने एक ही तरीके का लिबास उड़ा हुआ है। क़यामत का जिस्म आरिज नहीं है, हकीकत है, नफ्स का ही मज़हर है। वो जिस्म कहाँ से क्रिएट हो रहा है? नफ्स की हालत से क्रिएट हो रहा है। अगर नफ्स नूरानी है, जिस्म नूरानी है, नफ्स नापाक है, जिस्म नापाक है। यानी जैसे देखें, आप इस बात पे गौर करें कि कुरान करीम ने जो मिसालें दी हैं अजाब की, और जैसे हमें बाज़ोकात लगता है कि बहुत ही ज़्यादा खौफनाक मिसालें, कि इसको लाओ और 70 हाथ लंबी जंजीर में जकड़ दो और इसके सर पर खौलता हुआ पानी डाल दो, सूरह हक्का या सूरह क़यामा की आयत। ये क्या खौफनाक बातें, 70 हाथ लंबी जंजीर में। अब इसको कैसे उरफा बयान करते हैं? 70 हाथ लंबी जंजीर क्या है? ये तुम्हारी 70 साल की ज़िंदगी है, जिसमें तुमने अपनी ज़िंदगी में अपने को शहवात और गज़ब की जंजीरों में जकड़े हुए रखा। तुम कभी शैतानी असरात और रुझानात की जंजीरों से आज़ाद नहीं हुए, ये 70 हाथ लंबी जंजीर हुआ है। ठीक है, क़याम उसमें ये बात होती है कि ये जब आग के अजाब से निकल के भागने की कोशिश करेंगे, दोबारा उसमें लौटा दिए जाएंगे। दे कैन नॉट एस्केप फ्रॉम देयर। क्या मतलब है इस बात का? दुनिया में खुदा हमें मुसलसल मौके देता था कि हम अपनी बुरी आदतों को छोड़ें। दुनिया में खुदा हमें मुसलसल मौके देता रहा कि अपनी बुराइयों से बाहर निकलो। हम थोड़ा सा निकलते थे, पलट के वापस चले गए। ये वो चीज़ है जो आखिरत में देखेंगे। हम ऐसा करते हैं कि नहीं करते कि बुरी आदतें खुदा ने मौका दिया, असबाब बनाए कि इसको छोड़ के बाहर आ जाओ, बुराई थोड़ा हुआ फिर वापस उसी में चले गए, थोड़ा सा किसी के कहने से नसीहत करने से उससे बाहर आए फिर पलट के उसी में चले गए। तो आखिरत में, क़यामत में इंसान क्या देख रहा है? अपनी ज़िंदगी की हकीकत को देख रहा है और कुछ भी नहीं देख रहा। यानी क़यामत और आखिरत में यह नहीं है कि कोई नई चीज़ बनेगी, जो कुछ हमने बना लिया है उसकी हकीकत को देखेंगे। जो कुछ हमने बना लिया है उसकी हकीकत को देखेंगे। इम्प्रूवमेंट वहाँ तो उसूली तौर से तो कुछ भी नहीं। मतलब इम्प्रूवमेंट क्या है? वही है कि उसको हॉस्पिटल में दाखिल करो। हॉस्पिटल वही जानना में, हॉस्पिटल वही है जहन्नम जी। इंटरसेशन की बुनियाद यहां से फराहम करनी पड़ेगी, वहां नहीं मिलेगी, वहां नहीं मिलेगी। ठीक है, अब मैं इन उसूलों को थोड़ा सा जमा कर दूं, सही है, ताकि जरा कंफ्यूजन वो हो जाए। इसलिए मैंने उसको लिख भी लिया था कि दूसरी आयतों से मिला के। तो ये पहला मसला ये है कि ज़्यादातर इंसान ये समझते हैं कि ज़िंदगी मौत के बाद ख़त्म शुद, यानी दुनिया में ज़्यादातर इंसान इस बात के कायल हैं कि ज़िंदगी ख़त्म है मौत के बाद। और क़ुरान करीम ने भी जो तस्वीर पेश की है मैंने रसूल खुदा के ज़माने के मुशरिकीन की, वो खुदा के खालिक और मालिक होने के मुनकर नहीं थे, बल्कि वो दो चीज़ों के मुनकर थे। एक तो आखिरत और मौत को कबूल नहीं करते थे, और दूसरा तौहीद रुबूबी को कबूल नहीं करते थे। यानी खुदा हमारी ज़िंदगियों में मौजूद है, इस बात को कबूल नहीं करते थे, और इसीलिए वो वास्ते और वसीले के तौर पर उन्होंने इतने सारे बुत बना के रखे हुए थे कि खुदा से तो हमारा ताल्लुक नहीं है, पॉसिबल नहीं है, तो ये सारे वास्ते और वसीले हैं हमारे और खुदा के दरमियान। ठीक है, एक ये है। अच्छा, दूसरी बात ये है कि अगर किसी ने उसके बाद माना कि मौत के बाद ज़िंदगी ख़त्म नहीं है, तो वो किस बात का कायल हो गया? बीच में गैप का कायल हो गया। जैसे अभी बहुत सारे मुसलमान भी ऐसे ही हैं कि जब हम मरेंगे तो एक लिहाज से ख़त्म हो जाएंगे और आखिरत में दोबारा उठाए जाएंगे। कैसे उठाए जाएंगे? इसी जिस्म के साथ उठाए जाएंगे इसी दुनिया में, और जो लज्जतें हैं वो भी इन्हीं दुनियावी लज्जतों या तकलीफ़ों की एक सुपरलेटिव या एक्सट्रीम फॉर्म होगी। यानी आप अगर देखें तो बहुत सारे मुसलमानों की नज़र में आखिरत का तसव्वुर ऐसा ही है। ठीक है, तो क़ुरान करीम ने जब इस बारे में रद्द किया इस चीज़ को कि नहीं, तुम्हारी ज़िंदगी एक मुसलसल सफ़र है, यानी इंसान की ज़िंदगी मसीर भी है और मसीर भी है। मसीर सीन से, यानी सैर भी है, ट्रैवल भी है, और मसीर भी है कि ड्यूरिंग द ट्रैवलिंग वी आर ट्रांसफॉर्मिंग इनटू आवर रियलिटी। यानी मेरा नफ्स जो है वो इस सैर और सफ़र के दौरान किस शक्ल में बदलता चला जा रहा है, जो उसकी अपनी हकीकत है, यानी उसके अपने ईमान और इल्म और अमल। और इसको कुरान करीम ने कैसे समझाया? या अय्युहल इंसान इन्नका कादहुन इला रब्बिका कदहन फमुलाकी। इस एक आयत में इंसान की पूरी ज़िंदगी का सफ़र बयान कर दिया। या अय्युहल इंसान, ए इंसान, इन्नका कादहुन, बेशक तू मुशक्क़त उठाने वाला है। इला रब्बिका, किस चीज़ के लिए मुशक्क़त उठाने वाला? इला रब्बिका, अपने रब की तरफ। You are traveling towards your Rab. Kadhan. लेकिन किस तरीके से? मुशक्कत, बामुशक्कत तेरा सफर है। फमुलाकी, यहां तक कि तू उससे मुलाकात कर ले। ठीक है, सूरह इंशिकाक की आयत है ये। या अय्युहल इंसान इन्नका कादहुन इला रब्बिका कदहन। कद कहते हैं ऐसी मुशक्कत को जो इंसान को खस्ता कर दे, थका मारे। तो ये सफर आसान नहीं है, ये बामुशक्कत सफर है। लेकिन किस तरफ सफर है? इला रब्बे के, तेरे रब की तरफ। फमुलाकी, यहां तक कि तू उससे मुलाकात कर ले। तो इसमें कहीं भी अदम नहीं है बीच में। ठीक है, बीच में कहीं भी नथिंगनेस नहीं है। यानी ऐसा नहीं है कि हमारी लाइफ ऑन ऑफ की तरह है कि जिंदगी का एक फेज है जिसमें हम ऑन होते हैं फिर ऑफ हो जाते हैं, ऐसा नहीं है। और इसी बात को रसूल खुदा ने एक अपनी हदीस में, एक जुमले में बयान फरमाया है कि खुलक तुम लिल बका वला खुलक तुम लिल फना। तुम बका के लिए खल किए गए हो, न के फना के लिए। बल अन्नकुम तंतकिलूना मिन दारिन इला दारिन। लेकिन तुम बका के लिए खल किए गए हो, तो खाली एक जगह बिठा के रखने के लिए नहीं खल किए गए हो। तंतकिलूना, तुम मुंतकिल किए जाते रहोगे। मिन दारिन इला दारिन, एक घर से दूसरे घर की तरफ। तो अगर आप इस आयत और इस जुमले पे आप मेरे अकरम अलैहिस्सलाम को मिला लें तो इंसान की जिंदगी का सफर क्लियर हो जाता है। यानी हम मुसाफिर हैं, हालत सैर में है, एक घर से दूसरे घर, एक आलम से दूसरे आलम, मुंतकिल होते रहेंगे। लेकिन जो हमारी सैर और सफ़र है ये एटीज वाली नहीं है, ये मज़े वाली नहीं है, ये बैठ के पैर फैला के खाने पीने वाली नहीं है, ये मशक्क़त वाला सफ़र है, कद वाला सफ़र है। कादे है इंसान इस सफ़र में। बात वाज़े हो रही
है जी? ट्रांसफॉर्मेशन का जो सफर आपने बताया कि फ्रॉम पॉइंट ए टू पॉइंट बी और ये कंटिन्यूसली चलता है, उसमें जो ऐसी हमारे सामने एग्जांपल्स आती हैं जिसमें सडन ट्रांसफॉर्मेशन है, जैसे वो किश्ती वाली एग्जांपल है, जादूगरों की एग्जांपल है, तो वो भी दैट्स पार्ट ऑफ द जर्नी एज़ वेल।
देखिए, ट्रांसफॉर्मेशन में कोई खुदा ने पाबंदी टाइम की नहीं लगाई है, और खुदा ने कुरान करीम में सडन ट्रांसफॉर्मेशन की मिसालें टेम्प्रेरी और परमानेंट दोनों दी हैं। यानी सडन ट्रांसफॉर्मेशन होती है, उसकी वजह क्या है? उसकी वजह यह है कि इंसान के कमाल का जो नुस्खा है वो उसकी ज़ात में, उसकी फितरत के अंदर छुपा हुआ है। ठीक है, मेरे अपने कमाल तक पहुंचने के लिए सिर्फ एक चीज चाहिए, मैं अपने और अपने फितरत के दरमियान पड़े हुए पर्दों को हटा दूं, सिर्फ एक चीज चाहिए। इंसान के कमाल में जो चीज है ना, सिर्फ एक बात हायल है, खुदा ने पूरा स्कीम हर चीज मेरे अंदर रख दी है। फितरत अल्लाह लती फतर अन्नास अलैहा वज़ालिका दीनुल क़य्यिम, और वो सब मेरे और उसके दरमियान जो हिजाबात, एक और शैतान चाहता है कि ये पर्दे पड़े रहें, एक दूसरा तीसरा चौथा वो फेंकता रहता है।
फिर वो सफर ना हुआ।
सफर है ना, अपने अंदर सफर है, अपनी जात में सफर है, अपनी जात को एक्सप्लोर करने का सफर है। तो वो सडन चेंज इसी वजह से आता है कि एक खुदा ने टेम्प्रेरी एग्जाम्पल दी किश्ती वालों की, कि वो किश्ती में बैठते हैं और आराम से जा रहे होते हैं, सूरह यूनुस में है ना, सूरह यूनुस और सूरह अनकबूत किश्ती। हाँ, वो टेम्पो परमानेंट है, वो परमानेंट। तो ये टेम्प्रेरी एग्जाम्पल दी खुदा ने, खुदा ने टेम्प्रेरी एग्जाम्पल दी कि तुम किश्ती में सवार हुए और वो जा रहे हो बड़े मजे से, और फिर तूफान ने आ लिया और क्या हुआ, दाउल्लाह मुखलिसीन लहुद्दीन, उतनी सी देर में मुखलिस हो गए, बगैर सबक पढ़े, बगैर मदरसे में दाखला लिए, इतनी सी देर में। इसका क्या मतलब है कि तमाम नुस्खा इंसान के अंदर है, सिर्फ पर्दे हटाने की देर है। तो क्योंकि उस मुसीबत ने पर्दे हटा दिए, आप पहुंच गए अपने कमाल तक, मुखलिस हो गए। लेकिन जैसे ही वो मुसीबत हटी, वो पर्दे वापस आ गए, पर्दे वापस आ गए। फल यतमत्तउ, क्योंकि तुम असल में क्या लेके बैठे हुए थे, दुनिया के मजे, दुनिया से इस्तेफादा, दुनिया जमा करना, वो वापस आ गया सब। ये टेम्प्रेरी एग्जाम्पल है, परमानेंट वही है साहिरान मूसा की। तो खुदा की नज़र में ये जो सैर है और मसीर है, इसमें टाइम का कोई मसला नहीं है। जब तुम पर्दे हटा लो, यानी तकरीबन खुदा के तमाम उमूर जो है ना, वो कंडीशन बेस्ड है, ना कि टाइम बेस्ड है। ये बात मैंने काफ़ी पहले शायद आपसे जिक्र की हो या ना की हो, हर चीज़ टाइम बेस्ड है, टाइम बेस्ड नहीं है। इंसान इस दुनिया में रहते हुए अपनी आखिरत में जा सकता है, दुनिया और आखिरत का सफ़र टाइम वाला नहीं है, आपके लेवल वाला है, अपने मेयार बुलंद कर लीजिए। इस दुनिया में रहते हुए अपनी आखिरत में आप एंटर हो जाएंगे। तो बात वैसे भी कि इंसान क्या है, किस हालत में, के कादे है, अपने रब की तरफ जा रहा है, उससे मुलाकात करने वाला है, एक घर से दूसरे घर जाएगा, और इस दुनिया में इंसान फौत होगा न कि वफात पाएगा। अब ये अरबी है, फौत और वफात का फर्क है, यानी इंसान फौत होता है न कि वफात पा जाता है। और इसी चीज़ को खुदा ने फरमाया कि कुल यतवफ्फाकुम मलकुल मौत अल्लज़ी वुक्किला बिकुम, कि तुम्हारे साथ इस दुनिया में क्या होगा, यू आर नॉट गोइंग टू बी डेड, डेड नहीं होंगे आप, बल्कि तवफ्फा का मतलब क्या होता है, किसी चीज को पूरे का पूरा वसूल कर लेना, किसी वायदे का पूरा कर देना, ईफा अहद है, किसी तकरीर को इस तरीके से करना कि गुफ्तगू का हक अदा हो जाए, ये ईफा तकरीर है। तो यतवफ्फाकुम मलकुल मौत तुमको क्या कर रहे हैं, मुतवफ़ी कर रहे हैं, मार नहीं रहे हैं, डेड नहीं कर रहे हैं, तुम्हारे वजूद को पूरे का पूरा बगैर कमी बेशी के उठाकर इस आलम से दूसरे आलम में पहुंचा रहे हैं। ये इंतकाल है। और इस पर अगर आपको याद हो, तवफ़ा, तवफ़ा जब हमने बात की थी, अजल तवफ़ा और मौत पहले, ठीक है, ये बात समझ में आ गई इंसान की। इसका यह नहीं कि खुदा जो है, ये सूरह काफ की आयतों में खुदा ये बात समझा रहा है कि दैट्स हाउ यू आर गोइंग टू बी मूविंग, मूविंग इनटू द नेक्स्ट वर्ल्ड। ये उसका मैकेनिज्म है, ये उसका सेटअप है। अच्छा, अब दूसरी बात कि जो वईद वाली बात, खतरे वाली बात क्या है, इंसान इस जिंदगी में, नफ्स इंसान हाजतमंद और जरूरतमंद है या नहीं है, جس دن سے ہوش سنبھالا. یعنی اس کی مثال بھی ویسے ہی ہے جیسے خدا نے بھی سورہ قاف میں مثال دی زمین کی. زمین جب زندہ ہو گئی, مردہ حالت میں حاجت مند ہوتی ہے زمین یا زندہ حالت میں حاجت مند ہوتی ہے؟ مردہ حالت میں کوئی حاجت نہیں ہے اس کی. مردہ حالت میں کیا حاجت ہے؟ آپ کچھ دیں نہ دیں, اس کی حالت پہ کیا فرق پڑنا ہے؟ جب زمین زندہ ہے تو اس کو پانی چاہیے, نہ کہ مردہ کو پانی چاہیے. ٹھیک ہے, تو اسی طریقے سے انسان جب زندہ ہو گیا, زندہ ہے, حاجت مند ہے, نیاز مند ہے. انسان اس زندگی میں اپنی حاجتوں کو دو طریقوں سے پورا کرتا ہے. ایک ضوابط کے ذریعے سے, ایک روابط کے ذریعے سے. یہ آیت اللہ جوادی عاملی کا جملہ ہے, میرا نہیں ہے, میں اتنی اچھی گفتگو نہیں کر سکتا. ایک ضوابط, ایک ضابطہ ہے, ایک رابطہ ہے. ضابطے کا کیا مطلب ہے؟ کہ قوانین. ہم اس دنیا میں قوانین بناتے ہیں, مطلب تجارت کا قانون, کاروبار کا قانون, جاب, یہ وہ, یہ سب ضوابط ہیں جو آپ نے بنائے, یعنی قانون سازی ہے. اور دوسرا طریقہ کیا ہوتا ہے حاجت پوری کرنے کا؟ روابط. کہ ایک باپ اپنے بیٹے کی ضروریات کیوں پوری کرتا ہے؟ اس رابطے کے ذریعے سے جو ان دونوں کے درمیان موجود ہے. ٹھیک ہے, تو دنیا میں انسان کی حاجتیں پوری کرنے کے بیسیکلی دو ذرائع ہیں, ایک ضوابط, ایک روابط. قیامت میں, آخرت میں ان دونوں میں سے کچھ بھی اویلیبل نہیں ہے. ٹھیک ہے, یہ وعید ہے. یوم لا ينفع مال وبنون, وہ دن جس دن مال ہے نہ بیٹے ہیں, نہ شفاعت ہے, نہ خلت ہے, نہ رابطہ ہے, نہ تعلق ہے. ٹھیک ہے, قرآن اس بارے میں بالکل کلیئر ہے. نہ روابط ہیں کہ آپ کہیں کہ ہاں میں یہ تجارت آپ سے کر رہا ہوں اور آپ اس کے بدلے میں آخرت میں یہ لے لوں گا, یا ایسی بھی کوئی بات نہیں ہے. نہ روابط ہیں جس سے آپ حاصل کر سکیں, نہ کوئی باپ ہے, نہ بھائی ہے, نہ بیٹا ہے, نہ کوئی دے سکتا ہے. تو پھر کیا؟ یہ وعید کا, یعنی یہ تھریٹننگ پہلو ہے. تو انسان اس دنیا میں اپنے روابط اور ضوابط کو ایسا بنائے جو اس کی اصلی اور حقیقی زندگی میں اس کی ضروریات کو پورا کر سکیں. دیٹ از دا مین پوائنٹ. اس دنیا میں, اس دنیا میں اپنے روابط اور ضوابط کو ایسا بنائے, نہ ان ضابطوں میں زندگی گزاریں اور ان رابطوں کو قائم کریں جو آپ کی آخرت کی ضروریات کی کفالت کر سکیں. بات سمجھ میں آئی؟ اس کی مثال بھی دوں. ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ, سورہ توبہ 111. یہ ضوابط نے خرید و فروخت ہی ہے نا, ضابطہ تجارت. حل ادلکم علی تجارت تنجیکم من عذاب علیم, سورہ وصف. حل ادلکم, آؤ میں تم کو اس تجارت کی خبر دوں جو تمہیں عذاب علیم سے نجات دلا دے. اب اس جگہ تک پہنچ رہے ہیں, بہت خوبصورت نقطہ ہے کہ انسان کی ضروریات پوری ہوتی ہیں یا ضوابط سے یا روابط سے. یعنی یا تجارت ہے, یا کاروبار ہے, یا نوکری ہے, یا تعلقات ہیں. آخرت میں ان میں سے کچھ بھی نہیں ہے. تو آخرت میں جب نفس انسان حاجت مند ہے تو اس کی حاجت کو کون سی چیز پورا کرے گی؟ کہاں سے پورا کرے گا اپنی حاجت کو؟ تو انسان کو اس دنیا میں اپنے روابط و ضوابط کو ایسا بنانا ہے کہ جو اس کی آخرت کی ضروریات کی کفالت کر سکیں. یعنی تجارت کرنا ہے تو کس سے کرنا ہے؟ اللہ سے کرنا ہے. رابطہ پیدا کرنا ہے تو کس سے کرنا ہے؟ معصومین اور حجت خدا سے پیدا کرنا ہے. اور اس کے سائے میں پھر آپ جو رشتے چاہیں قائم کر لیں. بات واضح ہو رہی ہے؟ یہ وہ روابط ہیں کہ جو قیامت میں آپ کے کام آئیں گے, جو آپ بات کر رہے تھے شفاعت والی, یہ وہ روابط ہیں. لیکن یہ رابطہ کہاں بنے گا؟ آخرت میں جا کے نہیں بنے گا کہ دنیا میں تو میں سو رہا تھا کہ رسول کون تھے. رسول کو تھے. یہاں پر وہ رابطے قائم ہو گئے, وہاں آپ کے کام آئیں گے. یہاں پر ہم نے خدا کے ساتھ تجارت کر لی, اس تجارت کا پھل, فائدہ, سرمایہ کہاں کھائیں گے آپ؟ ابد الآباد, ہمیشہ ہمیشہ کی جنتوں میں. ٹھیک ہے, یہ اسکیم ہے, یہ اسکیم آف لائف ہے آخرت جس کی طرف. اور یہ جب خدا کہہ رہا ہے کہ ہم نے ان کو کیا کیا, ان کو یہ سب باتیں سمجھا دیں مثالوں کے ذریعے سے, تنبیہات کے ذریعے سے, لیکن یا تو یہ شک میں پڑے رہتے ہیں, جئیں گے نہیں جئیں گے, مریں گے اٹھیں گے, کیا ہوگا, یا یہ کہ یہ میرے رسولوں کی تکذیب کرتے رہتے ہیں, ان کو جھٹلاتے رہتے ہیں. تو ایسے لوگوں پر کیا چیز ثابت ہو جائے گی؟ فحق وعید, کہ یہ جو وعدہ ہے کہ یو ول دین میٹ یور ڈسٹرکشن, ڈیواسٹیشن, تو پھر یہ بات پوری ثابت ہو جائے گی. اور اس میں آپ ایک بات اور محسوس کر رہے ہیں کہ دیکھیں, قیامت میں ہر انسان جس مصیبت کو اپنے سامنے دیکھے گا, کیا وہ خدا دے گا اسے؟ ابھی جیسے تھوڑی دیر پہلے میں نے کہا, خدا نہیں دے رہا. یعنی ہم اپنی زندگی, اپنے ایمان اور اپنے عمل کو دیکھ رہے ہیں. اچھا, اس میں ایک سوال اور پیدا ہوتا ہے, میں اس پہ بات ختم کرتا ہوں, آگے تو میں جانا اور چاہ رہا تھا لیکن ٹائم کافی ہو رہا تھا. کہ ایک بات یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ قرآن کریم میں خدا نے بار 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 یہ فرمایا کہ جو برائی کرے گا اس کی جزا اس کے مثل ہے, جزا السیئات بمثلها, برائی کی سزا اتنی ہی ہے جتنی برائی ہے, اور حسنہ اور نیکی کی جزا کو کبھی بھی مثل نہیں کہا, کبھی بھی مثل نہیں کہا. منیمم 1:7 ہے, منیمم, میکسیمم کا تو ہے ہی نہیں, حساب ہی نہیں ہے, میکسیمم کا تو حساب ہی نہیں ہے, منیمم 1:7 ہے. تو اب ایک سوال یہ پیدا ہوتا ہے کہ اگر برائی کی جزا مثل برائی ہے تو یہ اتنی عذاب اور اتنی تکلیف اور جہنم کے مصائب کے جس کا تصور نہیں کیا جاتا. اب کہ اس شخص نے تو اتنا سا گناہ کیا تھا, اس شخص نے تو فقط یہ بات کی تھی, اس شخص نے تو فقط یہ معصیت کی تھی, یہ اتنی ابد الآباد ہم فیہا خالدون اور اصحاب النار, اور یہ سب پھر یہ کس وجہ سے آ رہا ہے جبکہ جزا مثل برائی ہے؟ اس کی کیا وجہ سمجھ میں آتی ہے؟
سب تو انکار ہے, اللہ کا جو انکار ہے وہی اس چیز کو بڑا کر
رہا ہے. جی جی ٹھیک ہے, اس کو میں انشاءاللہ تھوڑا سا اور بھی واضح کر دیتا ہوں. جی یہ بھی ہے, اور ایک یہ بھی ہے کہ سب سے بڑی بات جو امام علیہ السلام نے ایک سائل کے سوال میں بیان کی تھی, انسان کی نیت. یعنی ایک انسان سے برائی کا سرزد ہونا اہم نہیں ہے, اصل اہمیت اس بات کی ہے کہ وہ اس برائی سے کبھی باہر نہیں آنا چاہتا. ارے مسلمان, یعنی ایک انسان ہے, اس سے غلطی ہو گئی لیکن وہ اس غلطی پر پشیمان ہے, شرمندہ ہے, اس غلطی کو ختم کرنا چاہتا ہے. دوسری دفعہ ہو گئی, تیسری دفعہ, 10 دفعہ ہو گئی, لیکن ہر دفعہ وہ انسان جو ہے وہ اپنے کو لعنت ملامت کرتا ہے, اس برائی سے باہر آنے کی کوشش کرتا ہے. یہ ایک بالکل ڈفرینٹ انسان ہے. اور ایک انسان وہ ہے کہ جس نے برائی کو بطور لذت اور مزے اور وے آف لائف کے طور پر اختیار کیا ہوا, یعنی اس کو اگر تا قیامت زندگی مل جائے تو وہ اس حالت معصیت و گناہ سے کبھی باہر نہیں آئے گا, اس کی نیت میں ہی نہیں ہے. ایک یہ بات, ٹھیک ہے. اور اسی وجہ سے کیا کہا جاتا ہے, اسی وجہ سے یہ بات کہی جاتی ہے کہ جب بھی انسان سے غلطی ہو, معصیت ہو, تو فوراً توبہ کرے, کیونکہ گناہ کے ساتھ توبہ کا عنصر انسان کو نجات دلانے کے لیے لازمی ہے. ٹھیک ہے, اور شیطان کیا چاہتا ہے کہ یہ توبہ ہی انسان جو ہے سائڈ میں جاتی رہے, انسان توبہ سے غافل رہے, یہاں تک کہ نعوذ باللہ گناہ اور معصیت اور برائی اس کی आदत बन जाए, तो वो क्या हाल हो जाएगा? उससे निकलना चाहता है फिर वापस आ जाता है, निकलना चाहता है फिर वापस आ जाता है। कि वो आग है, कयामत में अपने आप को किस हाल में देखेगा? आग है, आग से निकल भागने की कोशिश करता हूँ फिर लौटा दिया जाता हूँ, निकल भागने की कोशिश करता हूँ फिर लौटा दिया जाता हूँ। एक ये बात जो बहुत अहम है और ये मामला सलाम ने समझाई। दूसरी एक बात जो कुरान करीम में सूरह शूरा की इब्तदाई आयतों में और इमाम अली अलैहिस्सलाम के एक जुमले से भी उसकी तायिद होती है कि तकादु समावातु यतफत्तरन मिन फौकहिन, जब खुदा ने नुजूल वही की बात की है तकादु समावातु के ऐसा होने वाला है गोया कि ऑलमोस्ट इट इज़ हैपन कि आसमान अपने ऊपर से शक हो जाए। किस चीज़ से शक हो जाए? वही के वजन से, वही के शक्ल से, वही जो अल्लाह अजीज व हकीम की बारगाह से अर्श से नाजिल हो रही है। ये कुरान कहाँ से नाजिल हुआ है? इन्हें के बहुत सारी आयतों के ज़ैल में हैं कि जैसे सूरह आले इमरान की आयतें और सूरह इखलास और इन सब के बारे में एक रिवायत में है कि खुदा ने जब कुरान की शक्ल में इनको नाजिल होने का हुक्म दिया, ये हकाइक़ अर्शी हैं, और जब खुदा ने इनको नुजूल का हुक्म दिया तो उन्होंने खुदा से शिकवा किया कि खुदा इस मकाम अर्श से इस जगह इस मकाम पे दें, तो खुदा ने कहा कि मैं ये वादा करता हूँ कि जो भी तुमसे रब्त रखेगा या तुम्हारी तिलावत करेगा, जो सूरह आले इमरान की कुछ आयतें शायद उसमें वो है, शहद अल्लाह अन्नहु यकुल अल्लाहुम्मा मालिक अल मुल्क, और उस तरीके से कि जो भी तुम्हारी तिलावत करेगा या जो भी तुमसे राबता रखेगा उसको मैं ये अजर दूंगा, ये अजर। तो ये अर्शी है, ये आयात कुरानी जो है इनका नुजूल महल नुजूल अर्श है, और अर्श समावात से बालातर है, ऊपर है। तो तकादु समावातु यतफत्तरन मिन फौकहिन, इस वही का बोझ कितना है, इसका असर कितना है कि जब हामिलान वही इसको लेके नाजिल होते हैं तो आसमान इसका बोझ उठाने के काबिल नहीं है, शक हो जाते हैं। और ये वही जब नुजूली हालत में जमीन पर आती है तो क्या होती है कि अगर हम इसको लव अनजल ना अलल जिबाल लव अनजल ना हाजल कुरान लरअईतहु, है ना, कि इसको हम जिबाल पर तो लरअईतहु खाशिअन मुतसद्दिअन, या अगर किसी कोई चीज़ ऐसी होती कि जिससे मुर्दों से कलाम किया जाता, कुल लेमा बहिल मौता, तो ये वो कल, यानी ये उसकी अर्जिश है। तो जो इसके मुकाबले में खड़ा होने की कोशिश करे और इसको नलीफाई करने की कोशिश करे तो उसका जुर्म कितना बड़ा है। बात वाजे हो रही? यानी इसकी बहुत सादा सी मिसाल है, आप इस बात को समझ सकते हैं कि आपके बड़े भाई एक बात कहें कि मुझे एक गिलास पानी का पिला दो, और आपकी वालदा कहें कि मुझे एक गिलास पानी का पिला दो, और आप दोनों को ना कर दें, दोनों को ना करना इक्वल है, दोनों को ना करना एक गलत बात है, एक मासियत है, लेकिन ये मासियत इक्वल है। कौन सा बदतर, कौन सा ना बदतर है जिसमें वालदा को मना किया? क्यों आप कहें कि मैंने तो एक ही बात से मना किया, एक ही काम किया, इसकी सजा ज्यादा क्यों है? किसके मुकाबले में जसारत की है, किसके मुकाबले में जसारत की है? तो ये वही कोई मजाक नहीं है जो हमारे हाथों में है, ये तोहफा अर्शी इलाही है, अर्श इलाही का तोहफा है ये, जिसको हम इस तरीके से डील करते हैं। तो जो इसके मुकाबले में खड़ा हो उसका जुर्म उतनी खौफनाक जुर्म है। और इसी वजह से इमाम अली अलैहिस्सलाम ने इस बात को फरमाया कि कोई गुना सगीरा नहीं होता है, इसलिए कि हर गुना खुदा की नाफरमानी है। हर गुना खुदा की नाफरमानी है, कोई गुना सगीरा नहीं होता। तो बात को समझने के डिफरेंट लेवल्स हैं ज़रूर, कि एक लेवल पर आप सादा अल्फाज में बात समझाते हैं तो एक तरीके से, तो ये भी वजह है कि कुरान कह तो रहा है कि हर बुराई की जजा उसके मिसल है, सज़ा उसके मिसल है, किसी भी बुराई का बदला हम 1:1 से ज़्यादा नहीं देंगे, कोई बुरा अपनी बुराई को जितनी की है उससे ज़्यादा में नहीं पाएगा, लेकिन फिर इतनी शिद्दत क्यों है, फिर ये जहन्नम इतना दहकता हुआ क्यों है, इतना खौफनाक क्यों है। नंबर वन चीज़ तो यही है कि जो हम बना रहे हैं उसकी हकीकत है, और उसमें इतनी शिद्दत किस वजह से है कि किसके मुकाबले में खड़े हो रहे हैं, किसकी नाफरमानी कर रहे हैं, किसको झुठला रहे हैं। यानी हमने जो है इन तमाम चीज़ों को, और यही वो बात है कि जहाँ पर ना हमारा जहन इस जगह पे तकरीबन हमारे आज का दौर का मुसलमान और मुतासिफाना मगरब में रहने वाला मुसलमान, उसके पास से ये वाली हिस जो है ना ये मिटती चली जा रही है, बल्कि मिट चुकी है। दीन की अर्जिश, वर्थ एंड वैल्यू ऑफ इताअत खुदा, पैगंबर की और पैगाम खुदा की कदर व कीमत, हैसियत, वैल्यू, बुलंदी नहीं है हमारे पास। ये ऐसा ये कुरान ये किताब है, मतलब क्या पढ़ो नहीं पढ़ो, समझो नहीं समझो, क्या फर्क पड़ता है। हमारे पास 10 चीज़ें और हैं, उससे चले जाएंगे जन्नत। आप मुझे बताएं प्रैक्टिकली मुसलमान के रवैया ये है या नहीं है। तो ये तमाम की तमाम चीज़ें हैं कि जब वो एक उसमें उस शक्ल में आ जाएंगी अपनी असल हकीकत में, तो हमें फिर मुसीबत फील होगी कि हम क्या कर बैठे। अर्जिश नहीं है, यानी कि हमारी नज़र में रसूल का इनकार कर दिया कोई बात नहीं, जब 10 आदमियों का इनकार करते हैं इनका भी कर दिया, क्या फर्क पड़ गया। खुदा को नहीं माना क्या हो गया। आप दिल में अपने गहराई में झांक के बताएं कि ये मामलाती मुसीबत है या नहीं हमारे साथ। यानी हमारे पास वो चीज़ है शिद्दा व अलल कुफार वाली, हमारे पास वो चीज़ है वल यजदु फीकुम गिल्ज़तन वाली, बिल्कुल नहीं। हमारे हमसे वो हिस ही छिन गई है। यानी हमारे लिए जिसे कहते हैं गैरत दीनी, गैरत दीनी का तसव्वुर ही नहीं हमारे पास। तो ये तमाम मामलात ना, और यही वजह है कहने के मैं फिर उस टॉपिक पे नहीं जा रहा, लेकिन मैं फिर ये कह रहा हूँ कि इसी वजह से हमें वो सब बातें समझने में दुश्वारी हो जाती है कि हम जो है दुश्मन खुदा की हुरमत के भी कायल हो जाते हैं, हम दुश्मन खुदा के माल की हुरमत के भी कायल हो जाते हैं। जी,
गैरत का इजहार किस तरह करना
चाहिए? इताअत रब्बानी, और कोई तरीका नहीं। यानी जैसे खुदा ने कहा है बिल्कुल उसी तरीके से इजहार होगा। गैरत का इजहार इस तरीके से होगा कि कोई आप में नफूज ना करे, कोई गैर आपको डिक्टेट ना करे, कोई दूसरा आपकी वैल्यूज को डिटरमिन ना करे। हम अपने माशरे में, अपनी सोसाइटी में इताअत खुदा के लिए और रसूल के लिए 100% आज़ाद हों, मुस्तहकम हों, मजबूत हों।
नहीं, जैसे आपने एग्जांपल दिया कि हम देखते हैं लोग कहते हैं कि खुदा को नहीं मानते तो हम उसको नज़रअंदाज कर रहे हैं, तो हमें फिर क्या करना चाहिए? नज़रअंदाज तो नहीं करते चलते।
देखें, हम हो सकता है हम कहें हमने वी आर नाउ इन अ डंजन, हमने अपने आप को एक गढ़े में कैद खाने में बंद कर लिया, और अब खुदा ही बेहतर जानता है कि निजात मिलती है कि नहीं उससे। बिल्कुल साफ बात है, यानी कि जो कुरानी और इलाही ज़िंदगी है ना, हम उससे बहुत बहुत दूर जा चुके हैं। यानी हमें तो पूरी ज़िंदगी उन वैल्यूज़ को ही समझने में सर्फ हो जाती है, अमल कब करेंगे पता नहीं। वो अकदार दीनी ही समझने में ज़िंदगी गुजर जाती है। वो हमने जो नॉर्म्स बनाई हुई होती हैं या अडॉप्ट की हुई होती हैं, वो सारी ज़िंदगी उसी में तसादम होता रहता है। तो हम कुछ समझ ही नहीं पाते। तो ये तो है, लेकिन वही बात है कि इसी के लिए, मतलब जैसे औलिया खुदा क़याम करते हैं या उसके लिए ही जो है वो असल क़याम है कि अकदार इलाही को उजागर किया जाए और नाफिज़ किया जाए, कि इंसान और मुसलमान अल्लाह और अल्लाह के दीन और अल्लाह की तालीमात की बुनियाद पर सोचने के काबिल हो। ठीक है, यानी कि जैसे मैं वही मैंने कहा कि ये मामूली बात नहीं है। जब खुदा बार बार क्यों कह रहे हैं कि जो काफिरीन है उनके लिए अजाब अलीम है, जो ये है उनके लिए अजाब अलीम है, बस धमका रहा है ऐसे ही। ये मुनाफिकीन जो है, इन्नल मुनाफिकीन फिद्दर के असफल मिन नार, ये यूं ही बातें हो रही हैं सारी। यानी अगर हम इस बात को कबूल करते हैं कि कुरान तर्जुमान हकीकत है, अगर कुरान हकीकत दुनियावी और उखरवी को का बयानगर है और उसमें एक हर्फ भी सिवाय सच के और कुछ नहीं है, यानी या तो हम कहेंगे नहीं ये बस जैसे दुनिया में तफरीहन बातें होती हैं बहुत सारी, वो ऐसी कुरान ने भी की हैं नऊज़ु बिल्लाह, तो ये बहुत सीरियस मैटर है। यानी अगर कोई शख्स नऊज़ु बिल्लाह या कोई कौम या कोई ग्रोह दीन खुदा के मुकाबले में खड़ा होता है और क़याम करता है, दैट इज़ अ डेडली सीरियस मैटर। और अगर किसी मुसलमान को इससे तकलीफ़ नहीं होती है और वो इस बात को कबूल कर रहा है, तो ये और ज़्यादा ख़तरनाक बात है, उस मुसलमान के लिए बहुत बड़ी ख़तरनाक बात है। तो ऐसे लोगों की कोई हुर्मत नहीं है जब तक वो दीन के दायरे में ना आ जाए, उनके लिए कोई हुर्मत नहीं है, उनके लिए कोई पनाह नहीं है। जो पनाहगाह है खुदा की तरफ से वो दीन पनाहगाह है, ईमान पनाहगाह है। ला इलाहा इल्लल्लाह हिस्नी, इमाम रज़ा अलैहिस्सलाम की बहुत मशहूर हदीस है, क्या है ला इलाहा इल्लल्लाह हिस्नी, मेरा किला क्या है, इंसान होना किला नहीं है, ला इलाहा इल्लल्लाह मेरा किला है। वबे शराइतहा व शुरूतहा, लेकिन ला इलाहा इल्लल्लाह महफूज किला कब बनता है, जब विलायत हुज्जत खुदा के साथ वहां तक पहुंचा जाए। बात वाजे हो रही। एक बस मैंने बात खत्म की, 5-7 मिनट में आपके और लूंगा। एक जाफर भाई ने सवाल किया था ब्रिस्बेन से, तो मैंने कहा कि सबके सामने इसको डिस्कस कर लें। और एक आप लोगों से गुजारिश यह है कि 7 जून को आगा जाफर की बरसी थी, तो एक सूरह फातिहा पढ़ लें, क्योंकि मैं बहरहाल बहुत ज़्यादा अपने आप को इंडेटेड समझता हूँ आगा साहब का। तो एक दरख्वास्त आप लोगों से भी है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह। जो पिछली दफ़ा हमने बात की थी कि इमाम अलैहिस्सलाम की दुआओं में जुमले मिलते हैं अबलैतल जमील व बलाअन हसना के, क्या है खुदा तूने मुझे बलाए जमील से आजमाया, या ये कि बलाए हसन अता कर या मुझे उसमें मुबतला कर। तो हमने कहा कि क्योंकि इस दुनिया की ज़िंदगी में इंसान के लिए फितना और बला हर हाल में, ठीक है ना, आप समझ भी चुके हैं, जब इम्तिहान इलाही में भी हमने पूरी बहस की कि ये ज़िंदगी इंसान की या फितना में है या बला में। तो फितना और बला के जो असरात होते हैं वो बाज़ औक़ात डिवेस्टेटिंग भी होते हैं, नेगेटिव भी होते हैं, बाज़ औक़ात पॉजिटिव भी होते हैं। और नेगेटिव असरात के हवाले से ये भी हमने इमाम अलैहिस्सलाम की दुआ से 3 हर्फ आपको सुनाए थे कि हिरमान वल खिजलान वल इफ्यान, यानी इंसान अगर महरूमी का शिकार हो जाए, और सबसे बड़ी महरूमी यानी एक ज़ाहिरी नेमतों की महरूमी भी है, लेकिन सबसे बड़ी महरूमी अक्ल और ईमान की महरूमी है। यानी इंसान के लिए फितना और बला ऐसी हो जो उसको महरूमी में डाल दे, वल खिजलान जिल्लत और रुसवाई में मुबतला कर दे, वल इफ्यान मासियतों में ले जाए, ऐसी बला से पनाह मांगी जाए हमेशा कि वो इब्तला इसमें हिरमान हो खिजलान हो इफ्यान ना हो उसके नतीजे में। तो उन्होंने ये सवाल किया, शायद उन्होंने ये सवाल किया कि फिर हमें खुद बलाएं मांगनी चाहिए, यानी उनका सवाल ये था कि बला वी शुड आस्क, बला, हमें इसका जवाब यह है कि हमें किसी भी बला को मांगना नहीं है खुदा से, ठीक है, हमें हमेशा खुदा से बलाओं से महफूज रहने की दुआ करनी है। यानी जब भी हमें दुआ करनी है वो दुआ ये होनी चाहिए कि ऐ खुदा मुझे फितना और बला से महफूज फरमा, और स्पेशली उनके शर से। और क्योंकि ज़िंदगी में फितना और बला से फरार का मौका नहीं है, तो जो भी फितना और बला दे वो बलाए जमील हो या बलाए हसन हो, ठीक है, ये बात है। यानी हम ये नहीं कह रहे कि हम मुझे इस बला में डाल दें या अच्छी बला में, नहीं, हमें ये बात नहीं करनी है। हमें खुदा से ये बात करनी है कि खुदा हमें फितना और बला से और उसके सख्ती से और उसके शर से महफूज रख हमेशा। लेकिन इस ज़िंदगी में क्योंकि फितना और बला से इंसान फरार नहीं कर सकता, क्योंकि ये ज़मीन बनाई ही इम्तिहान के लिए गई है ज़िंदगी, तो हमें अगर बला में डाल तो वह बला हसन हो और जमील हो और हिरमान व खजलान व इत्यान के हमराह ना हो। और उसकी एक मिसाल मैं आपको चाह रहा था कि जल्दी से मैं दुआए मकारिम अखलाक से ही दे दूँ, क्योंकि अभी आप लोगों ने पढ़ी भी होगी। वला तबतलियन्नी बिलकसल अन इबादतिक, मुझे कैसी बला में ना डालना जो मुझे तेरी इबादत में सुस्त बना दे। वलल अमा अन सबीलिक, और मैं तेरी सबील और तेरे रस्ते के बारे में अंधा हो जाऊं, नऊज़ुबिल्लाह। यानी इंसान बला, इंसान की हालतों का चेंज होना, ऐसी बला ना हो कि जो क्या करे अल्लाह के रास्ते से अंधा हो जाए इंसान, इंसान इबादत में सुस्त पड़ जाए। वला बितअर्रुद लखिलाफ मोहब्बतिक, और जो तेरी मोहब्बत के तकाजे हैं उसकी उल्टी तरफ ना चलना शुरू हो जाऊं। वला मुजामअते मन तफर्रकअन का, और मैं उनके साथ ना उठना बैठना शुरू कर दूं जो तुझसे जुदा हो गया है। अब आप देखें वही बात, वला ये कह रहे हैं ये सूए बला का शर वाला नतीजा है, इस बला में ना डालना जिसका नतीजा ये निकले कि मैं उनकी जमात में शामिल हो जाऊं जो तुझसे जुदा हो गए। और वला मुफारकत मनिज तमा इलाइक, और जो तेरे लिए जमा होते हैं उनसे अपने आप को जुदा ना कर लूं, इस बला में ना डालना, ठीक है। ये भी बला है, लेकिन यानी एक लिहाज से ये भी एक इम्तिहान है, लेकिन बहुत ख़तरनाक इम्तिहान है। इसमें कैसे कोई कामयाब होगा कि अगर कोई इंसान इबादत के लिए सुस्त हो जाए तो वो कैसे खैर को हासिल करेगा, कैसे अच्छाई को हासिल करेगा, ठीक है। और इसी के बाद आपने ये भी फरमाया, वला तफ्तिन्नी बिल इस्तेआनत बग़ैर का इज़ा तुरिरता, यानी मुझे इस फितने में मुब्तला ना करना कि मैं उससे तेरे गैर से जाके मदद तलब करूं जबकि मुस्तर हो जाऊं। और फिर इसके आगे और भी जुमले, ठीक है। तो यानी कि बला और फितना जिंदगी में है, आजमाइश और इम्तिहान है, लेकिन हमें खुदा से मुसलसल किस बात की दुआ करती रहनी है कि फितने और बला को मेरे लिए हत्तल इम्कान आसान फरमाए, और नागुज़ीर है तो उसे जमील व हसन करार दे, यानी ये सब ना नसीब हो जाए, ये हिरमान व खजलान व इसयान ये सब ना नसीब हो जाए। जैसे इमाम अली अलैहिस्सलाम का वो वाक़िया भी आपने सुना होगा ना शबों में, कि रसूल खुदा ने फरमाया कि एक शकी तरीन इंसान तुम्हारी दाढ़ी को तुम्हारे सर के खून से रंगीन करेगा। तो आपने क्या पूछा था रसूल अल्लाह से कि या रसूल अल्लाह मुझे इसकी फ़िक्र नहीं है, ये सब कुछ मेरे दीन की सलामती के साथ होगा, क्या मैं हक भरूंगा? तो रसूल खुदा ने फरमाया यकीनन। तो आपने फरमाया फिर मुझे परवाह नहीं है, ला उबाली, फिर मुझे कोई परवाह नहीं है कि मौत मेरे ऊपर आ जाए या मैं मौत पे जा पड़ूं। तो ये मतलब है बलाए जमील और बलाए हसन में असल बात क्या है कि जब इंसान का दीन बचा रहे, दीन मुस्तहकम रहे, इंसान हक की राह पर कायम रहे, बाकी रहे, तो फिर जो भी बला है वह हसन और जमील है। और अगर खुदा ना खास्ता ये सब कुछ होना शुरू हो जाए जिसका इमाम अलैहिस्सलाम ने इस दुआ में जिनके बारे में बात की है, तो फिर क्या है, ये سو ہے، شر ہے، برائی ہے، اور اس بلا سے ہمیشہ خدا سے یا بلا کے اثرات سے خدا سے ہمیشہ پناہ مانگتے رہنا چاہیے۔
ایک آپ نے کہا تھا امام ساتویں امام غالباً تھے وہ ہارون رشید، تو انہوں نے کیسے تو وہ غیر خدا سے مانگے
نہیں؟ دیکھیں یہ بات نہیں ہے، انہوں نے ایک تو مانگے نہیں تھے، وہ یہ تھا کہ وہاں پر ہارون نے آ کے مکے میں آ کے خود ایک خیمہ لگایا تھا، اور اس میں تمام جتنے بڑے بڑے لوگ تھے وہاں مکے کے ان سب کو جمع کیا تھا، اس میں امام علیہ السلام کو بھی بلایا تھا، اور اس کے بعد ہر ایک کو ہاں تمہاری کیا ضرورت ہے، تمہاری کیا ضرورت ہے، ان کو سب کو بانٹ رہا تھا، اور اس کے بعد اس نے حالانکہ ظاہری طور پر امام کاظم علیہ السلام کا بہت زیادہ اکرام کیا جتنا کسی اور کا نہیں کیا، اور اس کے بعد آپ سے پوچھا کہ آپ کی کچھ حاجت ہے، آپ نے فرمایا ہاں میں کثیر العیال ہوں، تو کہا کہ اچھا، اور پھر اس کے بعد کیا ہوا، 200 یا نہیں سب سے کم، دوسرے کو ہزار ہزار دے رہے ہیں تو ان کو 200-300، تو جس پر مامون جو اس وقت تھا اس نے بڑے تعجب کا اظہار کیا تھا، اس نے کہا کہ تمام لوگوں میں سب سے زیادہ عزت آپ نے ان کو دی، اور سب سے زیادہ یہ سلوک، سب سے زیادہ کم پیسے بھی ان کو دیے، میں سمجھ نہیں پا رہا اس بات کو، تو اس نے کہا کہ میری اس بات کو غور سے سن لو کہ یہ بنی ہاشم ہیں، اور ہمارے لیے خیریت اسی میں ہے کہ یہ غریب اور فقیر رہیں، جس دن یہ مضبوط ہو جائیں گے تو تمہاری کرسی کو کمزور پڑنا شروع ہو جائے گی، خطرہ ہو جائے گا، یعنی اس کی اپنی عقل کی جو بات تھی وہ یہ بات تھی۔ اچھا دوسری دیکھیں ایک بات اور بھی ہے یہاں پہ نا، یعنی کہ اس میں ہر چیز کے اندر بہت سارے نکات حکمت بھی ہوتے ہیں، کہ اگر مثال کے طور پر امام کاظم علیہ السلام اس سے کہیں جا کے کہ میری اتنی ضرورت ہے تو مجھے 5000 درہم دو، آرڈر کریں، یہ مانگنا ہے؟ اب یہاں پر ہمارا ذہن اسپن کرتا ہے اس جگہ پہ، کیونکہ یہاں پر ہم ان چیزوں کو نہیں سمجھ پاتے جو حق غصب کر کے بیٹھا ہے، ہم اس کو بارے میں قائل ہو رہے ہیں کہ یہ اس کے پاس جو مال ہے یہ صحیح ہے، یہ حقدار ہے، یہ اس بات کا حقدار ہی نہیں ہے اولاً کہ اس کو تقسیم کرے، یعنی یہاں پر ہم جا کے کہیں گے مانگ لیا زبردست نہیں، اس کو حق کس نے دیا ہے، وہ غاصب انسان ہے جو اس پہ بیٹھا ہے اور یہ سب کام کر رہا ہے۔
لیکن کیا
ہاں ٹھیک ہے، وہ کہہ رہا ہے ایک بات، ایک بات وہ کہہ رہا ہے کہ ہاں کیا پرابلم ہے آپ بتائیں، آپ ٹھیک ہے میری پرابلم ہے، کیونکہ یہ جو اجتماعی معاملات ہوتے ہیں نا، اجتماعی معاملات کی ایتھکس اور ہیں، مطلب مجھے یہی بات ایک سمجھانے کی میرا خیال ہے شاید یہاں ہمیں اس پر بحث کرنے کی بہت تفصیلاً ضرورت پڑے، اجتماعیات کی ایتھکس انفرادیات کی ایتھکس سے ایگزیکٹلی پیرلل نہیں ہوتی ہیں، سملر نہیں ہوتی ہیں، کیونکہ اجتماعیات کے اندر بہت سارے دوسرے فیکٹرز بھی انوالو ہوتے ہیں، یعنی جو ظالم ہے، جو غاصب ہے، جو ایک کرسی پر بیٹھنے کا حق ہی نہیں رکھتا، وہ اس کو اس بات کا حق کہاں سے حاصل ہو گیا کہ وہ کہے کہ یہ میرا ہے اور تم آگے مانگو، یعنی اوریجنل جو ایتھکس ہے، اوریجنل ایتھکس یہ ہے کہ تم یہاں سے اترو میں بیٹھوں گا اور تم مجھ سے مانگو،
جیسے خلافت کے بارے میں بھی کہا تھا نا کہ میں تمہیں دیتا ہوں تو تمہاری تو ہے ہی نہیں،
ہاں تو وہی بات ہے نا، یعنی کہ وہ ایتھکس ڈیفرنٹ ہے، اور وہ ایتھک جیسے مثال کے طور پر جب آغا خمینی جب آئے تھے وہاں ایران واپس آئے تھے 78 میں، تو اس وقت بھی ادھر سے وہی راگ الاپے جا رہے تھے، جو پہلے شاہ تو بھاگ گیا تھا، وہ اپنی جگہ جس کو بٹھا کے گیا تھا شاپور بختیار، وہ بھی یہی کہ ہاں لیٹ دا آیت اللہ کم اینڈ وی شیل ڈسکس، اور اگر ان کے پاس کوئی اچھے مشورے ہیں تو ہم سن لیں گے، ضرور سنیں گے اور یہ کریں گے، ٹھیک ہے، یعنی کہ یہ ہم جو ہیں بڑی لیجیٹیمیٹ گورنمنٹ ہیں، انہوں نے آگے جو بہشت زہرا میں تقریر کی تھی، کیونکہ اترتے ہی وہ ایئرپورٹ سے سیدھے بہشت زہرا گئے تھے قبرستان، اور وہاں پہ تقریر کی تھی، انہوں نے کہا تھا حکومت کے لیجیٹیمیٹ ہونے کے دو طریقے ہیں، یا مطابق حکم خدا ہو یا تائید مردم ہو، یا انسان کہیں کہ ہمیں یہ حکومت چاہیے، عوام کہیں ان کی تائید حاصل ہو یا مطابق حکم خدا ہو، تمہارے پاس ان دونوں میں سے کوئی اتھارٹی نہیں ہے. اور جو انہوں نے جملہ استعمال کیا تھا کہ من ای حکومت را تدا می کنم، آئی ول سلیپ دس گورنمنٹ آن دا فیس، دیٹس واٹ آئی ہیو کم فار. مجھے ان سے کوئی مذاکرات وذاکرات نہیں کرنا، نہ ان سے جا کے یہ سب باتیں سننی ہیں ان کی، یہ فضول خرافات. ٹائم از اوور، تمہیں اتنا وقت دیا جا چکا تھا، اس 15 سالوں میں تم نے جو حرکتیں کر لی کر لی، اپنی پوری کر لی، ناؤ یو ہیو ٹو گو، ختم ہو گئی بات. صحیح نا، یہ ایتھکس. اب آپ کہیں یہ کیا تھا، بدتمیز انسان ہے، یہ کس قسم کی باتیں کر رہا ہے، یہ تو حکومت کا لالچی ہے، یہ تو وہاں سے بیٹھ کے 15 سال تک یہی خواب دیکھ رہا تھا کہ میں یہ، تو کہہ لیجیے. لیکن اگر آپ اس بات کو، اگر اس چیز کو نہیں آپ جانتے اور سمجھتے، تو ٹھیک ہے، پھر تو اسی قسم کے نظریات نکلیں گے کہ یہ تو اتنا حکومت کا لالچی شخص ہے اور یہ تو بس کسی سے بات کرنے کو بھی تیار نہیں ہے. تو اس جگہ پر ہمیں اپنی بہت زیادہ تربیت کی ضرورت ہے اس مقام پر، کہ ظاہر ہے کہ یہ سینسیٹیو موضوعات ہیں، اس لیے میں نے ان کو کبھی چھیڑا نہیں ہے. لیکن یہ کہ کیونکہ ذیل میں کچھ باتیں سامنے آئی تھیں، تو اس کو بھی دیکھیے گا، کیونکہ یہ ایک جو اجتماعی ذمہ داری ہے.